نحمده ونصلي على رسوله الكريم أما بعد. قال الله تعالى في قرآن المجيد: فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. إن الله وملائكته يصلون على النبي: يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما. اللهم صل على سيدنا مولانا محمد مدين الجود والكرم. اللهم صل على سيدنا مولانا محمد وعلي الفضل. اللهم صل على سيدنا مولانا محمد وعلي اصحابه وبارك وسلم. أما بعد، یہ کیسا گناہ ہے جو ہر مذہب میں، ہر دین میں، ہر مسلک میں، ہر معاشرے میں، ہر سوسائٹی کے اندر گناہ سمجھا جاتا ہے، اور معمولی درجے پہ نہیں بلکہ بہت ہی برا گناہ سمجھا جاتا ہے. اسی لیے ہر سوسائٹی میں، ہر مذہب میں، ہر دین میں، ہر مسلک میں اس کے لیے سزا مقرر کی ہے. اب جب یہ حال ہے کہ ہر مذہب اور دین یہ کہتا ہے، اور سوسائٹی اور معاشرہ یہ کہتا ہے، تو مذہب اسلام کے اندر اس کا کیا مقام ہوگا؟ یقیناً اسلام تو ایک سچا اور پکا دین ایسا ہے، تو اس میں اس کی گنجائش ہی نہیں اس گناہ کی، تو اس کو بدرجہ اولا گندا سمجھا جائے گا، برا سمجھا جائے گا، اور بہت ہی برا ہوتا ہے اسلام کے اندر یہ گناہ. وہ گناہ کیا ہے؟ جھوٹ بولنا، اس کو عربی میں کہتے ہیں قصب، اور فارسی میں کہتے ہیں دروغ گوئی، جھوٹا، جھوٹ بولنے والا. کتنا بڑا گناہ ہے یہ کہ کہیں بھی کسی جگہ بھی معاف ہے ہی نہیں، کسی سوسائٹی میں، کسی مذہب کے اندر. تو مذہب اسلام کے اندر تو بہت ہی بڑا گناہ ہے یہ. کتنا بڑا گناہ ہے جھوٹ؟ آپ اس سے اندازہ لگانے کے جھوٹ ہے، اس کے مقابل کون سا لفظ آتا ہے تو پتہ لگ جائے گا. جیسے رات کے مقابل میں کون سا لفظ آتا ہے؟ دن آتا ہے. اندھیرے کے مقابل میں کیا آتا ہے؟ روشنی آتی ہے. کالے کے مقابل میں کیا آتا ہے؟ سفیدی آتی ہے. دو متضاد چیزیں ہیں نا. تو اب یہ دیکھنا ہے کہ جھوٹ کے مقابل میں کیا چیز آتی ہے، تو پتہ چلے کہ ہے کیا چیز، ہے کیا چیز، کتنا بڑا گناہ ہے. اور یہ بھی یاد رکھ لیں کہ جو مقابل چیز آتی ہے اس سے پتہ لگتا ہے اس کی اہمیت کا. برائی ہے تو برائی کا پتہ لگے گا، اچھائی ہے تو اچھائی کا پتہ لگے گا کہ کس قدر بری چیز ہے. تو جھوٹ کے مقابلے جو لفظ آیا ہے وہ ہے حق، صدق، حق. اب یہ دیکھیں حق کتنا بڑا لفظ ہے، کتنا بڑا لفظ ہے حق. سب سے پہلے تو سوچ لیں آپ کہ اللہ تعالیٰ کے لیے یہ لفظ بولا جاتا ہے حق. کس کے لیے؟ اللہ کے لیے. سوچیں کتنا بڑا ہے. اور پھر نبی البرحق، یہ لفظ کس کے لیے بولا گیا ہے؟ امام الانبیاء خاتم النبی صلی اللہ علیہ وسلم کے بارے میں بولا گیا. اور پھر اس کے بعد جو بڑی جماعت ہے وہ کون سی ہے؟ صحابہ کرام کی. اس میں سب سے افضل ترین صحابی جو ہیں نبی کے رسول کے بعد وہ کون سے ہیں؟ ابوبکر صدیق. صدیق ہی نہیں ہے، صدیق تو سارے صحابی تھے، صدیق تو سب تھے، حضرت عمر بھی تھے، سارے صدیق تھے. یہ صدیق اکبر ہے, فرق ہی ہے. یہ صدیق ہے, ہاں یہ نہ سمجھیں وہ صدیق, سارے صحابی صدیق تھے لیکن یہ صدیق اکبر ہے. تو اب یہ حق سمجھیں کہ کتنا بڑا لفظ ہے جو کس کے مقابلے میں آتا ہے, جھوٹ کے مقابلے میں. اب ایک رسول اور سن لیں, یہ سوچنے کی بات ہے ہم لوگوں کی کہ ہم ہیں کہاں, ہمارا حال کیا ہوگا, کیا حال ہوگا آج انسان کا. آپ سوچیں ایمان والوں کا خاص طور کہ کتنی بڑی چیز ہے یہ. اب سوچیں آپ کہ جھوٹ کے مقابلے میں کیا ہے, حق ہے. اور حق کے بارے میں کیا آ گیا, اللہ, اللہ کے رسول, تمام صحابہ, اور پھر خود جو دین لے کر آئے نہیں, اس کو کیا کہتے ہیں, دین بر حق. تو یہ بھی سب چیزیں آ گئیں. یہ کس کے مقابلے میں آ رہے ہیں, جھوٹ کے مقابلے میں. ایک تاز میں جھوٹ ہے اور ایک میں کیا ہے, یہ ساری چیزیں. اب اصول کیا ہے, کہ لائٹیں جل رہی ہیں, روشنی ہے, لائٹیں بجھا دیں گے تو کیا ہو جائے گا. ہم کہیں گے روشنی کیوں نہیں ہے, کہ جی ایک ہی چیز مل سکتی ہے, یا روشنی لے لیں یا اندھیرا لے لیں. آپ کو اندھیرا چاہیے, لائٹ بند کر دیں, اندھیرا آ جائے گا. آپ کو روشنی چاہیے تو کیا کر دیں, لائٹ جلا دیں, روشنی آ جائے گی. یہی ہے نا, ایک چیز مل سکتی ہے نا, دونوں تو نہیں مل سکتی. آپ سوچیں جھوٹ لینا ہے یا حق لینا ہے, ملے گا ایک ہی. جس وقت بندہ جھوٹا ہوتا ہے, جھوٹ بول رہا تھا, حق بھی گیا, رسالت بھی گئی, صحابہ بھی گئے, دین بھی گیا. یہ ہے جھوٹے کی سزا کتنی بڑی ہے, کتنا بڑا گناہ ہے بندہ لگا لے. کوئی چیز تو ایک ہی ہوتی ہے, جس وقت جھوٹ بول رہا ہے سب جا رہی ہیں چیزیں, وہ موجود نہیں ہوتی اس کے پاس. جب سچ بولے گا تو جھوٹ نہیں ہوگا, صدق ہوگا, جہاں وہاں جھوٹ کا سوال ہی پیدا نہیں ہوتا, ختم ہو جاتا. تو چیز ایک ہی ہوگی, ایک ہی چیز ہوتی ہے, اتنا بڑا گناہ ہے. نبی کریم صلی اللہ علیہ وسلم کے پاس ایک قبیلہ آیا, آگے کہنے گا یا رسول صلی اللہ علیہ وسلم, ہم اسلام لانا چاہتے ہیں, بڑا شوق ہے. ہم پورا قبیلہ تھا, ان کا سردار بات کر رہا تھا سرکار سے, تو میں کہیں مصیبت یہ ہے کہ کچھ ہمارا سب مسئلہ ہے جس کی وجہ سے ہم اسلام میں نہیں داخل ہو سک رہے. ہمارا سد راہ ہے, جو سد باب ہے ہمارے لیے, روک رہا, رکاوٹ ہے ہمارے لیے, آنے نہیں دیتا. سرکار نے بھی کیا چیز ایسی ہے تم اسلام میں آنے سے بھی روکتی ہے, کہتے ہیں یا رسول اللہ سے بات ایسے یہ ہے کہ ہم گناہ کرتے ہیں سارے, اور گناہ بھی یہ کہ کبھی نشہ بھی ہم کرتے ہیں, اور جناب زنا بھی ہم کرتے ہیں, چوری بھی ہم کرتے ہیں, ڈکیٹی بھی ہم کرتے ہیں, جھوٹ بھی ہم بولتے ہیں, یہ سارا ہم کرتے ہیں. اور یہ جو معاملہ ہے ہم سے چھوٹ نہیں سکتا, ہم معاذ خواہ یہ ہم سے چھوٹے گا. تو اب ہم سوچ رہے ہیں کس طرح اسلام لائے, اتنے سارے گناہ ہیں ہم چھوڑنا بھی نہیں, اور ہم اسلام میں آنا چاہتے ہیں. آپ نبی ایک سمجھ کے تو شفقت و رحمت تھی, کہنے شبی شفیقان بات کی آپ نے, فرمایا کہ اچھا چلو میں کب کہتا ہوں کہ آپ سارے گناہ چھوڑیں, تو ایک گناہ بھی چھوڑ سکتے, ایک تو چھوڑ سکتے ہیں آپ. کہنے جی چلیں ایک تو کوشش کر کے ہم کر سکتے ہیں, ایک کا تو ہو جائے گا شاید, گزارا چل جائے. تو انہوں نے پوچھے بھی وہ سرکار سے پوچھا کہ پھر تم ایک گناہ کی بات کرتے ہو تو ٹھیک ہے, تم مجھ سے وعدہ کرو ایک گناہ کا, ایک گناہ کا وعدہ کر لو. کہ جی کیا, کہ وعدہ یہ کرو کہ تم کبھی جھوٹ نہیں بولو گے, جھوٹ نہیں بولو گے. کہتے یہ تو ہم کرتے ہیں وعدہ, انشاءاللہ ہم کبھی جھوٹ نہیں بولیں گے, آپ سے وعدہ ہے. کہتے ٹھیک اب آ جاؤ, آپ نے دست مبارک پر مکمل شہادت پڑھا دیا, سب کو مسلمان کر دیا. کچھ دیر مسجد نبی میں رہے, ان کو تعلیم دی گئی, ان کو بتایا گیا تھوڑا بہت اسلام کے بارے میں, اور اس کے بعد وہ اپنے قبیلے چلے گئے. اللہ اکبر, واپس جگہ تو اس جھوٹ کی وجہ سے سارے گناہ ان کے ختم ہونا شروع ہو گئے. کہنے یہ کہ ہم کچھ نشہ کرتے ہیں, تو کوئی بھارم سے پوچھے تم نشہ کیا ہے, عجیب مسلمان ہو تو میں جھوٹ تو بول نہیں سکتا, بہت ہے یہ اس کو چھوڑ دیا جائے. جہاں چوری کرتا ہوں, چوری کروں گا, لوگ کہیں گے کیسا تم اسلام لے کر آیا, تم بڑی تعریف کرتے تھے, تو کہیں گے یہ تو بالکل پیغار, سے مجھے چھوڑنا پڑے گا, جھوٹ تو میں بول نہیں سکتا, وہ بھی چھوڑ دیا. حتیٰ کہ ایک ایک کر کے پورا قبیلہ جو تھا وہ سارے گناہوں سے پاک صاف ہو گیا. تو جڑ ہے جھوٹ جو ہے, یہ کیا ہے, سارے گناہوں کی جڑ ہے دوستو. اب ہم کتنے بڑے بڑے اللہ کے فضل سے اللہ ہمیں توفیق دیتا ہے, ہم تو کچھ کرنے والے نہیں, صبح کی نمازوں کی توفیق دیتا ہے, تہجدوں کی توفیق دیتا ہے, ذکر کی, تلاوتوں کی, سنت پہ چلنے کی, یہ بہاریں لگی ہیں انسان کے ساتھ. الحمدللہ کیسے کیسے اللہ تعالیٰ انسان کو نوازتا ہے اس چیزوں سے, آخرت کی تیاری کراتا ہے, حج عمرے کراتا ہے. اور یہ کیا کام ہے پھر, یہ کیسے ہو جاتا ہے, کیسے ہو جاتا ہے, کتنا بڑا گناہ ہے کہ ہم اس وقت جس وقت ہم یہ جھوٹ بول رہے تھے, اور جھوٹ کا معاملہ آج ایسے جھوٹ نکلتا ہے کہ جس کا پتہ نہیں چل رہا آدمی کا جھوٹ بول رہا. ببھی آپ یا شام کو, ہاں یا میں شام کو وہیں ملاقات ہوگی, کہہ گئی بھول کے ملاقات ہوگی. یعنی اس طرح جھوٹ بولا جا رہا ہے آج ہمارے معاشرے, اس طرح جھوٹ بولا جا رہا ہے کہ جس کا آدمی کوئی احساس ہی نہیں. وجہ اس کی یہ ہے کہ دیکھیں بھائی, جب انسان, جیسے رات میں کہہ رہا تھا بات, انسان نیک عمل جب ہی کرے گا جب اس عمل کی اس میں ویلیو ہوگی, قدر ہوگی, امپورٹنس ہوگی. آپ یہ اتنے دور دور سے یہاں لوگ آئے بیٹھے ہیں, کافی لوگ جو باہر سے آئے ہیں ماشاء اللہ, مسجد کے کچھ لوگ ہیں وہ بھی کچھ لوگ ہیں, لیکن زیادہ لوگ باہر سے آئے ہیں بیٹھے ہیں. اب کیسے آ گئی ہے یہاں, کوئی لڈو نہیں, کوئی پیڑے نہیں, کوئی برفی نہیں, کوئی جلیبی نہیں, کوئی کھانا نہیں, کوئی پینا نہیں, مسجدیں پاس پاس ہیں, سب ہیں, نماز پڑھ سکتے ہیں. یہاں آنے کی وجہ, وجہ یہ کہ اللہ کے ذکر کی قدر ان کے دل میں موجود ہے, اتنی تو موجود ہے کہ انہیں گھر سے نکالا, گاڑی میں بٹھایا, کچھ کام وام چھوڑا, تمام مسجدوں کو چھوڑا, اور یہ صرف ایسی نیت سے کہ ہم اللہ کا ذکر کریں گے. جیسے یہاں مسجد والے ہیں اپنے کھانا وانا کا ٹائم بھی چینج کیا ہوگا بیچاروں نے, بہت سے لوگ مغرب بعد کھانا کھاتے ہیں, سب کو آگے پیچھے کر کے, تو اس کا نام کیا ہے کہ اس عمل کی ان کے دل کے اندر کیا ہے, اہمیت ہے. آپ قرآن کی تلاوت کرنے بیٹھے تو قرآن کی اہمیت ہے, نماز پڑھنے کھڑے ہوئے نماز کی اہمیت ہے, تو جتنی اس میں قربانی آپ دیں گے پتہ لگے گا کہ اس کے اندر اہمیت جو ہے اس کی عمل کی زیادہ ہے. یہ تو ہو گیا نا معاملہ. جھوٹ کا کیا ہوتا ہے یا گناہ کا کیا معاملہ ہے؟ کوئی گناہ بھی انسان جب کرتا ہے, یاد رکھے جس طرح کوئی نیک کام کرتا ہے تو اس کی ویلیو ہوتی ہے, قدر ہوتی ہے, اور جب وہ گناہ انسان کرتا ہے تو وہ اس کے نزدیک بہت چھوٹا ہوتا ہے, اس کی کوئی ویلیو نہیں ہوتی, اس کی کوئی قدر ہی نہیں ہوتی. حالانکہ بیہائنڈ اس کے دیکھیں, جس طرح نیک کام کرنے کے عمل میں ہمارے ساتھ کیا ہے, ہمیں پتہ ہے کہ اس کے پیچھے کتنے ثواب ہیں ہمارے لیے, اللہ نے کیا کیا انعامات دیے ہیں اللہ کے ذکر کے لیے, اس مجلس پہ اللہ نے کیا نوازشیں کی ہیں, ان مجلسوں پہ جہاں اللہ کا ذکر ہوتا ہے اس کے لیے کیا کیا حدیثیں اتری ہیں, کیا کیا قرآن کی آیات آئی ہیں, پورا قرآن بڑا پڑا ہے, کیسے کیسے حدیثیں ہیں, کیسے کیسے صحابہ بیٹھ کے ذکر کرتے تھے, کیسے اللہ کے نیک بندوں نے صبح شام اور رات بیٹھ کر اللہ کو یاد کیا, کتنی اہمیت ہے اس کی, ہے نا, اس کے پیچھے کتنی چیزیں ہمیں کھینچ لائی. تو اسی طرح جو گناہ کو چھوڑنے والی کیا چیز ہے, عذاب, جہنم, اللہ کی ناراضگی ہیں اور بدبختی ہیں, قبر کے عذاب, منحوستیں, محوستیں, لعنتیں, اور دنیا کے اندر بے برکتی ہیں. یہ سب کچھ کیا ہے, یہ کس کے پیچھے ہے؟ گناہ کے پیچھے. لیکن سب پیچھے رہتے ہیں ہمارا, جس طرح میں نے گناہ کی تعریف کی ہے, یہ جھوٹ کی, کہ جھوٹ کے ساتھ کیا جاتا ہے, حق بھی جاتا ہے, رسالت بھی جاتی ہے, صحابہ بھی جاتے ہیں, سب کچھ دین ختم ہو جاتا ہے انسان کا. یہ کم ہے, مجھے بتائیں یہ کم پسند کر رہا ہے انسان, کہ ایک جھوٹا جب مر گیا, اللہ معاف فرمایا عزب اللہ, اگر ایک جھوٹا انسان مر گیا تو اس کی حالت کیا ہوگی ان مقامات, مجھے آپ بتائیں. وہاں یہ تو نہیں کہ چھوٹا سا, یہ تو کوئی شرط نہیں ہے, جھوٹ بولا ہے سزا وہی ہے جو لکھی گئی ہے شریعت میں, ہے جو قرآن میں ہے, جو اللہ کے نبی نے فرمایا کہ جھوٹے کا یہ مقام ہوگا, اور جو خود جا کے معراج میں نبی نے دیکھا, حالات دیکھے, تاکہ بتا دیں کہ صرف یہی نہیں کہ میں کہہ رہا ہوں یا مجھے پیغام دیے گئے یا قرآن میں, بلکہ میں اپنی آنکھوں سے اللہ پاک نے مجھے دکھا دیا کہ فلاں گناہ کی یہ سزا ہے, دیکھ لیجیے آدمی یہ کر رہا ہے, آنکھوں سے دیکھ کر رہا ہے, اتنی بڑی تائید ہے ہمارے سامنے. تو یہ کیا وجہ ہے کہ بھائی یہ ہم پھر بھی گناہ کر جاتے ہیں؟ آپ سوچیں اس کی وجہ ہے, وجہ یہ ہے کہ جس وقت یہ دنیا بنی, حضرت آدم علیہ السلام کو کہا گیا تمام فرشتوں کو بھائی سجدہ کرو, جنات کو سجدہ کرو, تو سب نے سجدہ کیا سوائے کس کے؟ ابلیس کے. ابلیس کو آدم کی ٹھنگ نہیں, اس کی اچھا یہ بات ہے مجھے, میں نے تو اس کو سجدہ نہیں کرنا, وہ جو قرآن میں پڑھتے ہیں قصہ کئی مقام پہ آیا ہے. تو اینڈ بات کہا ہوئی کہ بھائی بات یہ ہوئی, اس نے کہا جی ذکر میں سجدہ تو نہیں ہو سکتا, تو اللہ کہ سجدہ نہیں ہوتا, تو چھٹی کر درگاہ, ہندا گیا, آنتی ہو گیا, سب کچھ اس کو دے دیا. مجھے ایک عرض میری سن لیں اللہ تعالیٰ سے کیا. ایک عرض تو ایک بات میں کہنا چاہتا ہوں, کہاں بتاؤ کیا. تو کہنے لگا جی بس مجھے کچھ تھوڑی مہلت تو دے دیں قیامت تک. یہ مانگا اس نے, سبحان اللہ, شیطان کو یقین تھا کہ اللہ سے مانگو تو مل جاتا ہے. بزرگوں سے آپ نے سنا ہوگا, یعنی شیطان جس پہ اس وقت عذاب ہو رہا ہے, اس کو اتنی بڑی سزائیں مل رہی ہیں, اس کو بھی یقین ہے کہ اس کا جلال میں ہے اللہ تعالیٰ, لیکن میں مانگوں گا تو اللہ دعاؤں کو رد نہیں کر سکتا. آج ہمارا یقین ہی رہا کہ اللہ تعالیٰ سے مانگے تو ہمیں مل جائے گا. شیطان کو یقین تھا, اس لیے بزرگان دین کہتے ہیں کہ بہت بڑا عارف تھا وہ, بہت بڑا عارف تھا, اس کو یقین تھا کہ بھائی یہ معاملہ جو ہوگا اس وقت کام بنا لے اپنا, کیونکہ اللہ سبحانہ تعالیٰ کی صرف سے میں واقف ہوں. کتنے جلال ہو, کچھ نہ بھی ناراض ہو, لیکن جب بندہ اس کے ساتھ پلٹتا ہے مانگتا ہے اللہ دے ہی دیتا ہے. مانگا کریں دعا بھائی, گھبرائیں نہیں, کتنے گناہ ہو اللہ تعالیٰ عطا فرماتا ہے انسان کو. تم نے کہا چل دیتا ہوں, مہلت دے دی تجھے, تو کرے گا کیا مہلت میں, کام تیرا کیا ہے. وزین اللہ فی الارض, اس نے کہا, اس نے کہا جی ایک کام میں نے کرنا ہے جو میں آپ کو بتا دیتا ہوں, پہلے پیچھے چھاپ دیا ہم قرآن کے اندر, لیکن ان شاء اللہ کام کرتا رہوں گا میں, اپنا ہٹوں گا نہیں, مجھے پتہ ہے قرآن میں آئے گی یہ بات. ہو گیا کہ جی میں نے ایک کام یہ کرنا ہوگا صرف کہ جو گناہ ہوں گے ان کو لذیذ اور مرغوب کر کے ان کے سامنے پیش کروں گا, بس بس میرا کام یہ ہو کہ خوب شوگر کوٹڈ قسم کے گناہ, ایسے نہیں ہوگا کہ بھائی تو یہ کر لے, نہیں نہیں, وہ بہت شوگر کوٹڈ قسم کے ہوں گے گناہ, جس کا وہ انسان چھوڑ ہی نہیں سکے گا. سب سے چھوٹا بنا دوں گا اس گناہ کو اس کے نزدیک میں, سب بلا دوں گا کہ جہنم کیا ہے, سزائیں کیا ہیں, ادھر کیا ہوگا. وہ کہے گا نہیں جی کوئی بات نہیں, خیر ہے, ٹھیک ہے, ٹھیک. آج آپ خود ہم اندازہ لگا رہے ہیں اس چیز کے کہ بڑے سے بڑا انسان بھی گناہ کو, اس میں کیا رکھا جی, کیا سب کرتے ہیں, رات تہجد پڑی ہوتی ہے, تسبیح کی ہوتی ہیں, اور پتہ بھی ہوتا ہے گناہ, ہاتھ پہ کسی شیخ کے بیعت بھی کی ہوتی ہے اور وہ شیخ بھی اس کو بتا رہا ہے. حالانکہ اصول شیخ کا اور مرید کا یہ ہوتا ہے جس سے شیخ منع کرے اسے باز آ جانا چاہیے, یہ معاہدہ ہوتا ہے شیخ کے ساتھ, کانٹیکٹ ہوتا ہے کہ جس طرح وہ تمہیں راہ پہ چلائے اس راہ پہ چلنا ہے. تو آج مشائخ کو یہ بیچاروں کو جو ہے بہت شکایت ہے اپنے مریدوں سے کہ بھئی تعجب ہے کہ لوگ آ کے توبہ کرتے ہیں اور توبہ میں وعدہ بھی یہ کرتے ہیں کہ ہم یہ گناہ نہیں کریں گے, ہم فلاں کام نہیں کریں گے, اور اس کے بعد توبہ کرنے کے بعد بھی کریں یہ کوئی گناہ تو چلو کر جاؤ. یہ بھی بھول جاتے ہیں کہ ہمارے شیخ نے ہمیں منع کیا کہ تم نے کام نہیں کرنا, اس راستے پہ نہیں چلنا, اس طرح تمہاری شکل صورت نہیں ہوگی, اس طرح تمہارے مرد اور مرد عورت دونوں کے یہ کام ہوتے ہیں, پتہ بھی ہوتا ہے گناہ, یہ گناہ ہے, یہ اچھا وہ ہمیں تو پتہ ہی نہیں تھا یہ گناہ ہے, یہ کیا وجہ ہے. وہ شیطان نے جو وعدہ کیا تھا اللہ تعالیٰ سے کہ میں نے اس انسان کو کیا کرنا ہے, چھوٹا کر دوں, اس کو پتہ ہی نہیں چلے گا تو گناہ کر رہے, بس قصہ ختم کر دوں گا. تو یہ وجہ ہے کہ انسان جو ہے بڑی تیزی کے ساتھ جو ہے, اللہ نے پھر جواب دیا اس کو کہ ٹھیک ہے تو یہ کام کرے گا, لیکن ایک بات, الا عبادک المخلصین, اللہ نے کہا. یہ بھی ایک بات یاد رکھنا, اس میں ایک جماعت ایسی ہوگی وہ کیا ہوں گے, مخلصین ہوں گے, اس کا تعارف کرے اللہ تعالیٰ نے قرآن میں کہ تو سب پہ یہ بار تیرا چل جائے گا, لیکن ایک جماعت ایسی ہوگی, ایسے لوگ ہوں گے ان کا کیا جائے گا, وہ مخلصین ہوں گے, اس پہ تیرا, ان پہ تیرے کسی بات کا اثر نہیں چلے گا, تجھے بھگا دیں گے, تو نزدیک نہیں جائے گا ان کے. تو یہ ایک نقطہ بڑا اچھا نکلتا ہے دوستو. اب ہے ہماری آخرت کا سبق, میں کوئی لیکچر نہیں دے رہا, آپ کو تقریر نہیں کر رہا, کلیکٹ کریں ساری میری باتوں کو اور اس کا رزلٹ نکالیں. ہم عبادات کرتے ہیں, ذکر کرتے ہیں, اپنے گربان میں جا کے جھانک کے ہم دیکھیں جھوٹ کتنا بولتے ہیں, جھوٹ کتنا بولتے ہیں, اور یاد بھی نہیں ہوگا. آج ہی ہم کلیکٹ کر لیں کہ کتنے کتنے جھوٹ ہمارے زبانوں سے نکل گئے ہوں گے, کس کس جگہ نکلے ہوں گے, کیسی کیسی باتوں سے نکلے ہوں گے, اور وہ جھوٹ سچ بن کے نکلے ہوں گے, گناہ کو گناہ نہ سمجھ کے نکلے ہوں گے. یعنی ایک تو گناہ کی سزا, ایک گناہ کو گناہ نہ ماننے کی سزا. ہاتھ سے جو لکھتے ہیں نا وہ دستخط کرتے ہیں بہت سی چیزوں پر, برا نہ ماننا وہ بھی جھوٹ ہے, وہ تو بہت بڑا جھوٹ, ریٹرن ثبوت ہے. یہ جو منہ سے نکلتا ہے وہ تو فرشتے لیتے ہیں, ثبوت آتے ہیں نا, یہ تو ہم خود دستخط کر کے کہہ رہے ہیں, ایک غلط ڈاکومنٹ میں سائن کر رہے ہیں کہ جی نہیں ہم تو یہ نہیں, ہمارا یہ نہیں, ہمارا فلاں دے دو, ہمیں یہ دے دو, ہمارا اس پوزیشن پہ, ہم اس پوزیشن پہ. ملتا کیا ہے, شیطان کیا دے رہا ہے ہمیں, چند ٹکے چند دنیا کی چیزیں ہمیں ملتی ہیں, مجھے بتائیں. اور لے کے کہاں جا رہا ہے, پورے جہنم کی آگوں کی طرف ہمیں دھکیل دیتا ہے جھوٹ بولنے سے. تو کہنے کا مطلب یہ ہے कि ये नहीं कि हम अब बिल्कुल शैतान ने जो कह दिया कि मैं इनको छोटा करके दिखाऊंगा और गुनाह हमारे सामने छोटा है और कर्म अल्लाह के सामने खड़े हो जाएं, या अल्लाह हम तो मजबूर थे क्योंकि शैतान को तुमने डील दे दी थी और उसने कह दिया था कि भाई मैं छोटा कर दूंगा, तो उसने गुनाह छोटे कर दिए, मरगूब कर दिए, बेहतरीन कर दिए, हम करते रहे, हमारा क्या कसूर है? अल्लाह ने कहा अगली आयत नहीं पढ़ी थी तुमने मेरी, इल्ला इबादा कलम, मैंने नहीं कहा था इसमें एक जमात होगी, वो कौन सी होगी? मुखलसीन की होगी, वो ऐसी जमात होगी, वो लोग होंगे कि शैतान का वहां असर ही नहीं होगा, उजर ही नहीं होगा, वहां तक पहुंच नहीं सके। तो कितनी वाजा बात हो गई कि इससे एक बहुत बड़ी बात हमें मिल जाती है, बहुत बड़ा रास्ता मिल गया, बहुत बड़ी मंजिल मिल जाती है अल्लाह के फजल से, कि हमें क्या करना है, जो शैतान उधर काम किया हम अभी काम करते हैं कि हम उस जमात में शामिल हो जाएं और वो काम करें कि हम मुखलसीन बन जाएं, अल्लाह के खास बंदे बन जाएं, कि जिस पर शैतान वारी ना कर सके। सिर्फ इतनी सी बात है। वो क्या होता है मुखलसीन? मुखलसीन की खालिस खालिस इंसान बनने की तारीफ क्या है? आप सोचें, अल्लाह ने रास्ता खोला है कि तुम ये बात, ये इंसान बन जाओ, तुम ये रास्ता अख्तियार कर लो जो मैंने कहा है कि इस पर शैतान वार नहीं करेगा, तो फिर वार नहीं कर सकता, जा ही नहीं सकता। अरे जुनैद बगदादी या कोई ऐसा बुजुर्ग थे, बगदाद के अंदर फिर रहे थे तो शैतान नंगा फिर रहा, ये किताब में लिखा है फजाइल में आप पढ़ते हो, मुझे वहीं वहाँ भी भाई ये वाक़ में रहा, क्या कर रहा फिर रहा? नंगा फिर रहा, जंप मारता, बेहूदे इंसान, उनका तो शर्म नहीं आती, यहाँ औरतें भी हैं सब हैं और तू नंगा फिर रहा है, छलांगे मारता। कहते कहाँ इंसान, कौन सी औरतें? कहते सूफी साहब कहाँ इंसान, कौन सी औरतें? ये तो सब शैतान है, इनका इनके क्या था, इनके सामने पता, इनको क्या पता मैं नंगा हूँ, ये तो सारे शैतान है। अगर आपने देखना है ना इंसान, खुद बता रहे हैं, कहता अगर आपने इंसान देखने हैं तो फां चुनिया के मस्जिद में चले जाएं, वहां एक जमात है जो अल्लाह का जिक्र कर रही है और उनके जिक्र की वजह से बरकत से उन्होंने मुझे तो मक्खन की तरह, नमक की तरह पानी पानी कर दिया, मैं जिक्र को खत्म कर दिया है। वो कौन लोग थे? यही अल्लाह ताला ने कुरान में कहा है, ये वो मुखलसीन की वो जमात होगी जिसपे शैतान नजदीक ही नहीं आएगा, उनके करीब भी नहीं भटकेगी। एक और हदीस सुनाता हूं, सुभान अल्लाह, हदीस कि जिस वक्त अल्लाह पर शैतान हमला करता है जैसे, तो और उसकी मिसाल ऐसे दी है कि जैसे कोई दुश्मन हमला कर रहा है, किसी इंसान को पकड़ रहा है, अब वो दुश्मन जो है बड़ा परेशान है कि मैं जाऊं कहां, कमजोर है इंसान, अब वो भागता है, कमजोर इंसान भागेगा ना बचने के लिए, वो भाग रहा है कि दोस्त मिल जाए, कोई आदमी मिल जाए, कोई जगह मिल जाए, छुप जाऊं, तो आखिर देखता है कोई किला बना हुआ है, जम मर के किले के अंदर जाता है, दरवाजा बंद कर लेता है और दुश्मन बाहर खड़ा हो जाता है, कहता है यार बच गया, मेरे हाथ से निकल गया, मैंने इसको नहीं छोड़ना था। क्या मिसाल दी अल्लाह के नबी ने फरमाया, बिल्कुल ये हाल उस इंसान का होता है कि जिस वक्त शैतान उसके पीछे लगे होते हैं और जिस वक्त वो अल्लाह के जिक्र शुरू करता है तो वो किले में बंद हो जाता है, शैतान उस पर वार ही नहीं कर सकता। ये है मखलसीन लोग मेरे भाई। अब ना हमने इधर मेहनत करनी है, ना हमने उधर मेहनत करनी है, और कहने जन्नत में जाना है, हम तो बड़े पक्के आशिक रसूल हैं और पक्के तौहीदी भी हैं और पक्के हम सब काम करते हैं और साथ में ये काम किए जा रहे हैं। बचेगा वही शख्स गुनाह से और इससे शैतान से, वही औरत मर्द बच सकती है जो इखलास के साथ, मोहब्बत के साथ, इस नीयत के साथ कि मैंने इस शैतान का मुकाबला करना है, अपने आप को बचा के रखना है, जो अल्लाह के जिक्र के अंदर महबूब जाएगा, अल्लाह के जिक्र के साथ शुरू हो जाएगा, अल्लाह के जिक्र को अपनी ज़िंदगी बना लेगा। याद रखें तो जिक्र जो है ये ऐसी चीज़ नहीं है कि भाई कोई सिर्फ एक ही काम के लिए किया जाए कि सवाब ही मिले, नहीं, जिक्र तो एक ऐसी चीज़ प्रोटेक्शन अल्लाह पाक ने हमें दी है। इंशाल्लाह आप फ़र्क देख रहे हैं, जो जिक्र करने वाला सही नीयत से अच्छे तरीके से जो जिक्र करने वाले लोग होंगे, डोंग वाले नहीं, तो सच्चे दिल से आए कि जी मैं तौबा करना चाहता हूँ, ऐसे आते हैं मुखलिस लोग, तो सब कुछ छोड़ के आते हैं कि जी मैं हाजत तौबा करना चाहता हूँ, मैंने दुनिया छोड़ दी, किस्सा ख़त्म, बस तब जैसे आप फरमाएंगे मैं शरीयत शरत पे कुरान पे वैसे ही मैंने चलना है। खुदा की कसम सवाल ही पैदा नहीं होते कि कितने बड़े बड़े, मैंने अपनी आंखों से देखा, मिलियंस मिलियंस रुपए उन्होंने बैंकों से निकाल के फेंक दिए, सूद हम नहीं लेते, दुनिया उनको देखने की क्या हो गया, बैंक बंद कर दिए उन्होंने सारे, कहते हम तौबा कर रहे हैं, किस्सा ख़त्म, ये आ गया हमारे लिए, हमें इसकी जरूरत ही नहीं। कहते ये पागल हो गया है, दीवाना हो गया है, इतने अरब और मिलियन रुपए खत्म कर रहा है, बैंक को दे रहा है, बैंक मुसीबत आ गई, पैसे कहाँ रखे, कहाँ फेंके, ये मैं हकीकत बता रहा हूँ आपको, जिंदगी मैंने ऐसे लोग देखे। तो जब ऐसे लोग आ जाते हैं सुभान अल्लाह,
उनके नज़दीक शैतान के फरिश्ते घेर लेते हैं उनको, तो अल्हम्दुलिल्लाह शैतान ने क्या, हाँ जो डब्बे होते हैं इधर उधर मारने वाले, नहीं जी मजबूर हैं जी, हो जाता है क्या करें जी, बस गुनाह की कोशिश करते हैं जी, ये गुनाह है जी या नहीं, अच्छा अच्छा ये हम काम कर लें गुनाह हो जाता है जी इससे या नहीं होता, ये तो जो है पक्के घाक हैं शैतान के, पक्के बंदे बंदा है, यानी वो ऐसे काम कर रहा है कि इनसे इबादत करा कि इनके मुंह पे पेशाब और पखाना मारता है, इबादत ने करा कि इनको लूट रहा है, इबादत ने करा कि इनको खत्म कर रहा है, शक ने बनाकर इनको लूट रहा है। बचने वाला वही शोक शख्स जो अल्लाह ताला जो तरीका बताया है बचने का, ये जो हम जिक्र के लिए चलते हैं, जो मशाइख कराम आते हैं, जो अल्लाह वाले जिक्र की मजलिसें करते हैं, करने वाले तो बातें करते हैं जो करते रहे, लेकिन जो समझदार लोग समझते हैं ये कुरान का जो हुक्म है ये ऐसी तबलीग दी जा रही है इंसानों को, इस तरह बेदार किया जा रहा है कि आज इसके अलावा कोई हमारे पास प्रोटेक्शन है ही नहीं, आज बचने के लिए शैतान से हमारे पास कोई भी हरवा नहीं है, इतने बड़े बड़े वार, ऐसे ऐसे दरवाजे, ऐसे ऐसी स्टेट्स और ऐसी ऐसी उसी चीजें कायम कर दी हैं शैतान ने कि जिसका बचना तो सवाल ही पैदा नहीं होता, सवाल ही पैदा नहीं होता। इतनी इतनी इबादत करके आते हैं इंसान, मैंने देखा है कि जनाब देखें एक कोई हज छोटी चीज है, मुझे बताएं कोई हज छोटी चीज है कि उमरा छोटी चीज है, खुदा की किस्म अभी आप भी देख लेंगे, अभी वो अरफात से फारिग होके मीना में गए होते, मीना में गुसल कर रहे होते हैं और जनाब अभी लाइन लगी होती है खुशी के साथ चेहरों को उड़ा रहे होते हैं, कितना शैतान के लिए हंसी का मुकाम है, वाह जी वाह, मुझे थप्पड़ मार के आ रहे हैं, मुझे जूता मार के आ रहे हैं और जूता तो तुम्हारे मुंह पे पड़ा है, खुद अपने हाथ से तुम उसको खत्म कर रहे हैं, पिक्चरे बना रहे हैं, खड़े हैं हंस रहे हैं मजाक हो रहे हैं, ये मैं आपका अरफात और मीना की बातें कर रहा हूं, आप अपने आप खुद देखिए, इधर शैतानों मारा उधर दूसरा कैंप पे दूर फासले पर सब कुछ खत्म, और जब वहां तक यहां पहुंचते तो फिर माहौल उससे बदतर होता है, उससे बदतर होता है। तो ये ऐसा जमाना आ गया है मेरे भाइयों, क्योंकि हम क्यामत के नजदीक हैं, अगर हमने अपना प्रोटेक्ट नहीं किया, हम इसी चक्करों में रहे, ये है तो फला है, ग्रुपबाजी में रहे, तबाह हो जाएंगे। सोचें समझें कि कोई आदमी आपको कुरान और हदीस की तरफ बुला रहा है, कुरान और हदीस से आपको दावत दे रहा है, उसका कोई जाति मकसद नहीं है, उसका कोई जाति मफाद नहीं है, लिल्लाह अल्लाह के लिए वो खड़ा हुआ और चाहता है कि नबी उम्मत जो है वो दोजख की आग से बच जाए, हर मर्द और औरत बच जाए, जहन्नुम से बच जाए। सरकार फरमाते कि तुम मेरे बंदे ऐसे जा रहे हैं आग के अंदर से परवाने जाते हैं, आग लगी और परवाने डूटते हैं और मैं खींच खींच के उनको निकाल रहा हूं। आज मामला ऐसा है, मैं हमारे जिक्र की बातें सुनती हैं औरतें, मर्द बाल सब सुनते हैं, फिर मजबूर हो जाते हैं, हम तो गुनाह कर रहे हैं, फिर कहते हैं जी गुनाह, ये गुनाह हो जाता है कुछ, तो फिर उसी हालत के अंदर जाते हैं, इसी तरह जाते हैं, उसी शक्ल से उसी सूरत से जाके माशरे माहौल के अंदर जाके बैठते हैं, तमाशा हो गया। अल्लाह की रहमत है जो हमें अजाब से बचाए हुए, मैं आपको बता रहा हूं अजाब से बचाया हुआ, फिर भी कम तो नहीं ना हमारे अजाब, यही तो नहीं कि पैसा हमारे बैंकों में जमा हो गया जब हम बहुत खुशहाल हो गए, आने वाले वक्त को आप सोचें दोस्तों, बचना चाहते हैं और हम वाकई आखिरत की तैयारी करना चाहते हैं तो सबसे पहले हमें क्या करना है, जो हमारा दुश्मन अजीम है शैतान उसके गिर्द हमें दायरा लगा देना है कि कहीं से भी हम पे हमला ना कर सके, तो उसका एक ही तरीका है जो बताया है, वो क्या है, जिक्रुल्लाह, बोला जिक्रुल्लाह अकबर। आप ये देख रहे हैं कौन सी मस्जिद, कौन सा मिंबर ऐसा होगा, मक्का से लेके मदीना से लेके बैतुल मुकद्दस से लेके आप बुल्टन तक किसी मस्जिद में आप देख रहे हैं, जब खुतबा खत्म होता है, खुतबा बहुत बड़ी चीज है, आपको पता है ना मैसेज दिया जाता है पूरी उम्मत को, खुतबा जो है ये हर नमाज में खुतबा नहीं होता, ये किस पे रखा गया है, जुम्मे पर, और किस पे रखा गया है, ईदैन पर, जब जमा होते हैं लोग तो खास मैसेज निकलता है, सबसे आखिरी मैसेज जो होता है क्या, बोला जिक्रुल्लाह अकबर, आला उला अफसल, कहते हैं या नहीं कहते हैं मौलाना, तो उसमें हमारा कान बंद हो जाता है, किसकी तारीफ हो रही है, किस चीज की तारीफ हो रही है, उस चीज कुरान ने कहा है सूरह जमा के अंदर कि जैसे ही तुम नमाज से फारिग हो तो क्या करो, याद है किसी को आयत पढ़ दे, इस वक्त मुझे नहीं आ रही, सूरज जुम्मा कि जिस वक्त तुम नमाज पढ़ लो तो बाहर निकलने की कोशिश ना करना, भाग जाओ, जुमा पढ़ लिया भागे, खबरदार क्या करो, अल्लाह का जिक्र करो बैठ कर। 30 साल 40 साल मैंने अपने हजरत साथ ये मामूल किया कि कोई जुम्मा मैंने ऐसा नहीं पढ़ा कि जुम्मे के बाद हमारे यहां जिक्र ना होता। ये हमारे हजरत का मामूल था। कहते कुरान कह रहे तुम कहां भाग रहे हो, 10 मिनट बैठते थे। कहते वो जो कुरान कह रहा है, फिर उसके आगे आयत की बात क्या है कि आखिर हम दुनियादार है, फरमाए वक्त को उसी आगे कुरान क्या कहता है कि जिस वक्त तुम अल्लाह का जिक्र करके जब बाहर निकलोगे तो क्या होगा कि जो तुम कमाओगे वो अल्लाह का फजल बन जाएगा। यह ना आयत अभी पढ़ी उन्होंने कि जिस चीज के लिए तुम भाग रहे हो, जिक्र नहीं कर रहे, तो फिर वो क्या होगा, बगैर जिक्र के जाओगे तो वो फजल नहीं होगा, वो शैतान बन जाएगा, वो तुम्हारी आजमाइश हो जाएगी, तुम्हारा रिजक जितने भी तुम कमाओगे। लेकिन अगर तुम थोड़ा जिक्र करके गए तो जब तुम बाहर जाओगे तो वो तुम्हारी सारा तुम्हारा जितनी भी कमाई होगी सारा तुम्हारी अल्लाह का फजल होगा, इनाम हो जाएगा। बताओ पता करते हैं जिक्र करेंगे या नहीं, जिक्र कर लें, जिक्र सीख लें, दिल का जिक्र सीख लें। जब दिल पे जिक्र जारी हो जाता है तो दिल हर वक्त अल्लाह 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 खुद ही करना शुरू हो जाता है, मशीन लग जाती है अल्लाह के फजल से। यहाँ भी आपके सामने आते हैं नक्शबंदी शेख आए होंगे, अभी भी आए होंगे आप ये बैठे हैं, शेख आए आते रहते हैं। मैं तो टूटा फूटा आदमी, मैं तो शेख नहीं हूँ, मैं तो खुद मुरीदों का भी मुरीद हूँ, बल्कि मुरीदों की भी जूतियों की खाक हूँ। लेकिन ये है कि हम देखो इजाज़त है कुछ सीखना चाहे तो मैं उसको जिक्र सिखा देता हूँ, तो इसमें देर ना करें। कैसे कैसे लोग आते हैं आपको समझा के चले जाते हैं, फिर हम वहीं बैठे, भाई हर्ज क्या है, अल्लाह का जिक्र सीख लो, क्या है इसमें फर्क क्या पड़ता है। तो अल्लाह का जिक्र सीख लें और अपने कलब को जारी करें अल्लाह के जिक्र से। अब मैंने इतनी बताया कि हमारे लिए सबसे बड़ा प्रोटेक्शन ये है, शैतान का प्रोटेक्शन नहीं हुआ तो अल्लाह माफ़ करें, पता हम कितने झूठ बोलते हैं दुनिया से जाएंगे, और जो झूठ बोलता है वो ना हक के साथ होता है ना रिसालत के साथ होता है। अल्लाह पाक इस बड़े गुनाह से हमें महफूज फरमाए।